एउटा प्रश्नबाट सुरु गरौँ, जुन प्रश्न हिजोआज बिरलै सोधिने गरिन्छ, किन आज परमेश्वरको मानिसहरूमा सुसमाचारप्रतिको साँचो जोस एकदम कम पाइन्छ? अर्थात् सुसमाचार के हो भन्ने प्रश्न नै नौलो ठानिन्छ हिजो आज। किन तपाईँलाई के लाग्छ? जनप्रभुको दासका अनुसार, किनकि धेरैले सुसमाचारलाई इसाई मतको परिचय दिने कक्षामा सीमित राखेका छन्, अथवा धेरैले यो सोच्छन् कि सुसमाचार त विश्वासमा अगाडि बढ्नको लागि लिएको पहिलो ताते कदम मात्र हो र पछि त यसलाई अथवा सुसमाचार छोडेर अरू गहन कुराहरूको पछि लाग्ने हो। यदि तपाईँ पनि यस्तै विचारधारा लिई हिँडे मानिसहरू मध्येको हुनुहुन्छ भने म तपाईँलाई सुसमाचारतिर फेरि लैजान चाहन्छु र म यो आशा गर्दछु कि तपाईँले ख्रिस्टको सुसमाचारलाई पुनः प्राप्त गर्नुहोस्। सुसमाचारलाई इसाई मतलाई चिनाउने एउटा परिचयात्मक क्लास अथवा कक्षाको रूपमा सीमित नराख्नुहोस्, अथवा एउटा विश्वासमा अगाडि बढ्नको लागि लिएको पहिलो र प्रथम एउटा ताते कदममै यसलाई सीमित नराख्नुहोस्। सुसमाचार नै सुरु, सुसमाचार नै अन्त्य हो, सुसमाचार नै गहन विषय हो जसको बारेमा हामीले आफ्नो जीवन खर्च गरे पनि, आफ्नो जीवनै खर्च गरे पनि हामी कहिले पनि यसबाट हामी दीक्षान्तित हुन सक्दैनौँ। हामी जहिले पनि आफैलाई सुसमाचारको अगाडि बालकै पाउँछौँ। आउनुहोस् आज पनि हामी त्यही सुसमाचारलाई नै हामी मर्कुसको पुस्तक 15 अध्यायको 1-15 पदबाट हेर्नेछौँ। तपाईँसँग बाइबल छ भने कृपया मर्कुस 15 अध्यायको 1 पदलाई पठाउनु न म अनुरोध गर्दछु। तपाईँसँग बाइबल छैन भने हामीसँग केही त्यहाँ बाइबलहरू पछाडि टेबलमा उपलब्ध छ, तपाईँले आफ्नो प्रयोजनको लागि लिन सक्नुहुन्छ। तर बाइबल बिना खालि मलाई हेरेर नबस्नुहोस्, म तपाईँलाई अनुरोध गर्न चाहन्छु आफ्नो अगाडि बाइबल राख्नुहोस् र जसै म यहाँबाट प्रचार गर्छु बाइबललाई हेर्नुहोस् कि मैले प्रचार गरेको यो वचनहरू बाइबलसम्म छ कि छैन भनेर जाँच्ने पनि गर्नुहोस्। म घरि नै हाम्रो विश्वासीलाई दोहोऱ्याउने गर्दछु, भनिराख्दछु कि हामी बाइबलको अधिकारमा विश्वास गर्ने विश्वासी रहौँ। बाइबल हाम्रो सर्वोच्च अधिकार हो, बाइबल हाम्रो अन्तिम निर्णायक अधिकार हो। बाइबलभन्दा माथि कोही पनि छैन, विश्वासी छैन, चर्च छैन, पास्टर छैन, पास्टरको विचारहरू छैन, कुनै पुस्तकहरू छैन। बाइबल नै हाम्रो अन्तिम अधिकार हो। मर्कुस 15 अध्याय 1-15 पदबाट हामी हेर्नेछौँ। जसै म पढ्छु कृपया आफ्नो बाइबलमा हेर्नुहोस् भने म अनुरोध गर्दछु। म पढ्दैछु। बिहान हुने बित्तिकै मुख्य पुजारीहरू, धर्मगुरुहरू, शास्त्रीहरू र जम्मै महासभाले आपसमा सल्लाह गरी येशूलाई बाँधेर लगे र पिलातस कहाँ सुम्पिदिए। पिलातसले उहाँलाई सोधे, के तिमी यहुदीहरूको राजा हौ? उहाँले उनलाई जवाफ दिनुभयो, तपाईँ नै त्यसो भन्नुहुन्छ। मुख्य पुजारीहरूले उहाँमाथि धेरै कुराको दोष लगाए। पिलातसले उहाँलाई फेरि यसो भने सोधे, के तिमीसित केही जवाब छैन? हेर, तिम्रो विरुद्धमा तिनीहरूले कति कुराहरूको दोष लगाउँछन्। तर यसोले फेरि केही जवाफ दिनु भएन, यहाँसम्म कि पिलातस छक्क परे। निस्तार चाडको बेला मानिसहरूले माग्यो एकजना कैदीलाई, तिनीहरूका निम्ति पिलातसले छोड्ने गर्थे। विद्रोहको समयमा हत्या गर्ने विद्रोहीहरू झ्यालखानामा थिए, तीमध्ये 12 नाउँको एकजना त्यहाँ थियो। भिड आयो र पिलातसलाई उनको चलन अनुसार तिनीहरूका निम्ति गरिदेऊन् भनी विन्ती गर्न लाग्यो। पिलातसले यसो भनेर तिनीहरूलाई प्रश्न गरे, कि म तिमीहरूका निम्ति यहुदीहरूको राजालाई छोडिदिउँ भन्ने तिमीहरू चाहन्छौ? किनकि ईर्ष्याले गर्दा नै मुख्य पुजारीहरूले येशूलाई उनी कहाँ सुम्पेका हुन् भनी उनलाई थाहा थियो। तर बरु बाराब्बालाई तिनीहरूका निम्ति उनले छोडिदेऊन् भनेर मुख्य पुजारीहरूले भिडलाई सुर्याए। पिलातसले फेरि तिनीहरूलाई सोधे, त्यसो भए जसलाई तिमीहरू यहुदीहरूको राजा भन्छौ उसलाई चाहिँ म के गरौँ त? तिनीहरू फेरि चिच्याए, त्यसलाई क्रुसमा टाँग्नुहोस्। पिलातसले तिनीहरूलाई भने, किन, उसले के अपराध गरेको छ र? तर झन् साह्रो गरी चिच्याएर तिनीहरूले भने, त्यसलाई क्रुसमा टाँग्नुहोस्। तब पिलातसले भिडलाई सन्तुष्ट पार्ने इच्छाले तिनीहरूका निम्ति बाराब्बालाई छोडिदिए र येशूलाई कोर्रा लाएर क्रुसमा टाँग्न सुम्पिदिए। आजको यस खण्डमा हामी मुख्य कुरा यही देख्छौँ कि ख्रिस्ट हाम्रा निष्पाप प्रतिस्थापनको व्यक्ति हुनुहुन्छ, अथवा ख्रिस्ट हाम्रा निष्पाप प्रतिस्थापन हुनुहुन्छ, विकल्प हुनुहुन्छ। क्राइस्ट इज आवर सिनलेस सब्स्टिट्युट। र विशेष गरी दुईवटा बुदाहरू हुनेछ। पहिलो बुदा भनेको ख्रिस्ट निर्दोष हुनुहुन्थ्यो, ख्रिस्ट पापरहित हुनुहुन्थ्यो, उहाँ निष्पाप हुनुहुन्थ्यो। र दोस्रो, ख्रिस्टले दोषी पापीहरूको स्थान लिनुभयो, ख्रिस्टले दोषी पापीहरूको स्थान लिनुभयो, अथवा
निर्दोषता पहिलो र दोस्रो प्रतिस्थापन.
सो क्राइस्ट इज आवर सिनलेस सब्स्टिट्युट. अंडर दिस हेडिंग वी विल हैव टू मेजर पॉइंट्स इन द टेक्स्ट टुडे बिफोर अस. फर्स्ट, क्राइस्ट वाज गिल्टलेस. Christ was guiltless. He was sinless. And second, Christ took the place of the guilty. Those are the two points. So, Christ nirdosh hununthyo. Jun hami ek pad dekhi panch pad samma dekhna sakchhau. Christ sansar ma dekha parne kayau naitik rupma gireka guru haru madhye ko ek hununthena. Yesu Christ ko kunai scandal baneko thiyena. Uha dekhna ma dharmi tara gupta ma apradhi, hatyara, byabichari ra bhrashtachari hununthena. उहाँ परमेश्वर हुनुहुन्थ्यो, उहाँ निष्पाप मानिस हुनुहुन्थ्यो. देख्नमा हामी जस्तै तर हामीभन्दा भिन्न, हामीभन्दा फरक, हामीभन्दा अद्भुत. ख्रिस्ट पाप रहित हुनुहुन्थ्यो, ख्रिस्ट निर्दोष हुनुहुन्थ्यो. यसो ख्रिस्टको निर्दोषताको बारेमा हामीले पद 53 हेरिसकेका छौँ. तर उहाँ निर्दोष हुँदाहुँदै पनि महासभाले उहाँमाथि ईश्वर निन्दाको दोष लगाएर मृत्युदण्डको योग्य ठहराएका थिए. तर कसैलाई मृत्युदण्ड दिने अधिकार यहुदीहरूको महासभासँग थिएन. युहन्ना 18:30 पदले यही कुरा भन्दछ. यो अधिकार त केवल रोमी साम्राज्यसँग मात्र थियो जसले त्यतिखेर शासन गरिरहेको थियो, र यहुदीहरूको महासभा आफै पनि तिनीहरूको शासनमुनि थियो. त्यसकारण जम्मै महासभाले येशूलाई पिलातस कहाँ ल्याए, जो त्यतिखेर रोमी साम्राज्यको यहुदा प्रान्तका राज्यपाल थिए. पद एकलाई हेर्नुहोस् न. बिहान हुने बित्तिकै मुख्य पुजारीहरू, धर्मगुरुहरू, शास्त्रीहरू र जम्मै महासभाले आपसमा सल्लाह गरी येशूलाई बाँधेर लगे र पिलातस कहाँ सुम्पिदिए. उनीहरूले येशूलाई पिलातस कहाँ यही आशाले सुम्पिदिएका थिए कि पिलातसले येशूलाई मृत्युदण्ड दिनेछन्. तर रोमी कानुन अनुसार मृत्युदण्डको योग्यको अपराध बिना कसैलाई मृत्युदण्ड दिने गरिँदैन थियो. सो ईश्वर निन्दाको जुन अपराध छ यहाँ, यो धार्मिक मामिला थियो. यसको रोम साम्राज्यसँग केही सरोकार थिएन. त के को आधारमा महासभाले येशूलाई पिलातस कहाँ मृत्युदण्डको लागि सुम्पिदिए? तिनीहरूसँग येशूको विरुद्धमा के आरोप थियो? लुका 23:1-2 पदलाई हेरौँ न. लुका 23:1-2 यही घटना लुकाले पनि लेखेका छन् र कति कुराहरू मर्कुसले लेखेका छैनन्, उसले जानी जानी छुट्याएका छन् भने कति कुराहरू लुकाले लेखेका छन्, कति लुकाले लेखेका छैनन् त्यो मतीले लेखेका छन्, कति मतीले लेखेका छैन त्यो युहन्नाले लेखेको छ, कति युहन्नाले नलेखेको कुराहरू त्यही घटनाको बारेमा फेरि मर्कुसले लेखेका छन्. त्यही भएर लुका 23:1-2 पदबाट हेरौँ न. सबै सभासदहरू उठे र उहाँलाई पिलातस कहाँ ल्याए. तिनीहरूले उहाँमाथि यसो भन्ने दोष लगाउन लागे, यस मानिसले हाम्रो राष्ट्रलाई बहकाउन लागेको हामीले भेट्टायौँ. यसले कैसरलाई कर तिर्नदेखि हामीलाई रोक्छ, आफैलाई चाहिँ म ख्रिस्ट एक राजा हुँ भनी भन्छ. यो थियो आरोप. यो आरोपको आधारमा पिलातसले यसलाई मृत्युदण्ड दिउन् भन्ने तिनीहरूको इच्छा थियो. यदि येशूमाथि लगाएको आरोपहरू सत्य हुन् भने, यदि येशूले साँच्चै रोमी राष्ट्रलाई बहकाउन खोज्या हो भने, यदि येशू साँच्चै रोमी सम्राट कैसरको विरुद्धमा उठेका हुन् भने, यदि येशूले साँच्चै आफैलाई राजा भन्ने दावी गरेका हुन् भने, येशू पक्कै पनि रोमी कानुन अनुसार देशद्रोहीको आधारमा मृत्युदण्डको योग्य ठहरनुहुनेछ. तर पिलातसको सामु येशू एउटा राजा जस्तो देखिनु भएन. यसैया 53 वर्णन गरे जस्तै येशूसित पिलातसलाई आकर्षण गर्ने न केही सुन्दरता थियो न त महत्व नै थियो. उसको उन अनुहारमा पिलातसलाई मनपर्ने केही थिएन. ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरिएको, अफसोसमा परेको मानिस र कष्टसित परिचित. पिलातसले येशूलाई कुनै कोणबाट पनि राजा जस्तो देखेनन्. त्यसैले त पद 2 कमा पिलातसले सोध्छन्, हेर्नुहोस् त 15 फेरि मर्कुस 15:2 कमा पिलातसले उहाँलाई सोधे, के तिमी यहुदीहरूका राजा हौ? फेरि पनि यो प्रश्न जिज्ञासाको प्रश्न थिएन, यो एउटा व्यङ्ग्यात्मक गिल्ला थियो. तर पनि येशूले पिलातसको प्रश्नलाई भुइँमा खस्नु दिनु भएन. पद 2 खला हेर्नुहोस् न. उहाँले उनलाई जवाफ दिनुभयो, तपाईँ नै त्यसो भन्नुहुन्छ. अर्को शब्दमा तपाईँले नै भन्नुभयो कि म राजा हुँ, यसको अर्थ यसो राजा हुनुहुन्थ्यो भने उहाँले स्वीकार गर्नुभयो। तर येसु पिलातसले सोचे जस्तो राजा हुनुहुन्थेन। युहन्ना 18:36-37 येसुले पिलातसलाई आफ्नो राज्यबारे यसरी स्पष्ट गरी भनिदिनु भएको छ कि मेरो राज्य संसारको होइन, मेरो राज्य यस संसारको हुँदो हो त मेरा सेवकहरू मेरो निम्ति लड्ने थिए र म यहुदीहरूको हातमा पर्ने नै थिइनँ, तर मेरो राज्य यस संसारको राज्य होइन। येसु निर्दोष हुनुहुन्थ्यो। यो संवादपछि पनि पिलातसले येसुमा मृत्युदण्डको योग्यको केही दोष भेटाएनन्, तर महासभा भने येसुलाई त्यति सजिलै छाड्ने विचारमा थिएनन्। पद 3 हेर्नुहोस् न, मुख्य पुजारीहरूले उहाँमाथि धेरै कुराको दोष लगाए। लुका 23:5 अनुसार येसुले सारा यहुदिया र गालिलदेखि यस ठाउँसम्म शिक्षा दिएर मानिसहरूलाई भड्काउँदैछन् भने तिनीहरूले दोष लगाए, अझै थपेर दोष लगाए, तर येसुले केही जवाब दिनु भएन। येसुले आफ्नो आत्मरक्षा गर्नसम्म कोसिस पनि गर्नु भएन। पद 4 हेर्नुहोस् न, पिलातसले उहाँलाई फेरि यसो भनेर सोधे कि तिमीसित केही जवाब छैन, हेर तिम्रो विरुद्धमा तिनीहरूले कति कुराहरूको दोष लगाउँछन्। यसो हेर्दाखेरि पिलातस येसुकै पक्षमा देखिन्छन्, येसु निर्दोष हुनुहुन्छन् भने पिलातसलाई थाहा थियो, त्यसकारण उनले येसुलाई मद्दत गर्न खोजिरहेका छन्। तर येसुलाई भने पिलातसको मद्दतको आवश्यकता परेको पटक्कै देखिँदैन, जुन कुराले पिलातसलाई एकदमै चकित पार्यो। पद 5 हेर्नुहोस्, तर येसुले फेरि केही जवाब दिनु भएन, यहाँसम्म कि पिलातस छक्क परे। आफ्नो ईश्वरत्वमाथि आफ्नो पहिचानमाथि प्रश्न उठ्दा येसुले तुरन्त जवाब फर्काउनु भयो, तर आफ्नो निर्दोषता साबित गर्न येसुले आफ्नो मुख खोल्नु भएन। मौन रहेर येसुले यसैया 42 भविष्यवाणी पुरा गर्नुभयो, मेरा दास यहाँ छन् जसलाई म समर्थन गर्दछु, मेरो चुनिएका जन जसमा म प्रसन्न छु, तिनी चिच्याउने छैनन् वा कराउने छैनन् अथवा तिनले आफ्नो स्वर सडकमा सुनाउने छैनन्। ख्रिस्ट निर्दोष हुनुहुन्थ्यो, उहाँ पाप रहित हुनुहुन्थ्यो, उहाँमा कुनै छल थिएन, उहाँमा कुनै दोष थिएन। संसारमा आएका आम गुरुहरू ईश्वर बनाउँदाहरू भन्दा उहाँ धेरै अद्भुत, धेरै फरक, धेरै भिन्न हुनुहुन्थ्यो। उहाँ अद्वितीय हुनुहुन्थ्यो, उहाँ एक्लै, खालि एक्लै निष्खोज पाप रहित निर्दोष हुनुहुन्थ्यो। तर आफ्नो बचाउमा भने येशुले कहिले पनि मुख खोल्नु भएन। जब उहाँ पृथ्वीमा हुनुहुन्थ्यो उहाँले आफ्नो बचाउमा उहाँले कहिले पनि तर्क गर्नु भएन, कहिले पनि जवाब फर्काउनु भएन, कारण उहाँ आफैलाई बचाउनलाई आउनुभएको थिएन, तर उहाँ अरूलाई बचाउन आउनुभएको थियो। त्यसकारण यद्यपि ख्रिस्ट निर्दोष हुनुहुन्थ्यो, यद्यपि ख्रिस्ट पाप रहित हुनुहुन्थ्यो, यद्यपि ख्रिस्टले कुनै गल्ती गर्नुभएको थियो, कुनै अपराध गर्नुभएको थिएन, ख्रिस्टले दोषी पापीहरूको स्थान लिनुभयो। आजको वचनको दोस्रो बुदा, ख्रिस्टले दोषी पापीहरूको स्थान लिनुभयो। पद 6-15 पिलातसले येशूलाई छुटाउन चाहेका थिए, त्यसकारण उनले निस्तार चाडको परम्परालाई येशूको रिहाईको अवसर बनाउन खोजेका छन्। यहाँ पद 6 हेर्नुहोस् न, निस्तार चाडको बेला मानिसहरूले मागेको एकजना कैदीलाई तिनीहरूका निम्ति पिलातसले छोड्ने गर्थे। हरेक वर्ष यहुदाको राज्यपालले र त्यो बेलामा पिलातसले आफ्नो मृत्युदण्ड पर्खेर बसेको एकजना कैदीलाई मानिसहरूको छनौट अनुसार, माग अनुसार छाड्ने गरिन्थ्यो, र यो निस्तार चाडको बेलामा हुने गर्थ्यो, र यो त्यही बेला थियो। र पिलातस विश्वस्त थियो कि यसपालि मानिसहरूले विद्रोही र हत्यार कैदीहरू भन्दा त येशूलाई नै रोज्दछन् भनेर। मानिसहरूसँग अर्को छनौट थियो, बाराब्बा, जसको बारेमा हामी पद 7 पाउँछौँ। विद्रोहको समयमा हत्या गर्ने विद्रोहीहरू झ्यालखानामा थिए, तीमध्ये बाराब्बा नाउँको एकजना त्यहाँ थिए। बाराब्बा एक हत्यारा र देशद्रोही थिए, त्यसका कारण त्यसैले ऊ झ्यालखानामा कैदमा परेका थिए र उनी आफ्नो मृत्युदण्डको समय कुरिरहेका थिए। र पद 8 भिड आयो र पिलातसलाई उनको चलन अनुसार तिनीहरूका निम्ति गरिदिउन् भनी बिन्ती गर्न लाग्यो। अब पिलातसले भिडलाई यसरी प्रश्न सोध्नु पर्थ्यो, म तिमीहरूको निम्ति कसलाई छाडिदिउँ, तर पिलातसले त्यसरी सोधेनन्। पद 9 हेर्नुहोस् न, पिलातोसले यसो भने तिनीहरूलाई प्रश्न गरे, कि म तिमीहरूको निम्ति यहुदीहरूको राजालाई छोडिदेऊ भन्ने तिमीहरू चाहन्छौ? पिलातोसले भिडलाई कुनै छनौट नै दिएनन्। किन? किनकि पिलातोस यति विश्वस्त थियो कि भिडले यसुलाई नै रोज्दछन् भनेर। पिलातोसले किन भिडले यसुलाई नै रोज्नेछन् भनेर सोचे। पद दसलाई हेर्नुहोस् न, किनकि ईर्ष्याले गर्दा नि मुख्य पुजारीहरूले यसुलाई उनी कहाँ सुपेका हुन् भनी उनलाई थाहा थियो। पिलातोसले कुरा राम्ररी बुझेका थिए कि यसुको समस्या भिडसँग थिएन तर महासभाका पुजारीहरूसँग थियो। यसु रोम साम्राज्यको निम्ति खतरा हुन्थ्यो भने रोमी प्रति वफादार भएकोले गर्दा महासभाले यसुलाई पिलातोस कहाँ सुम्पेका थिएनन्। तर ईर्ष्याले गर्दा तिनीहरू यसुको अधिकारपूर्ण शिक्षा र कामहरूप्रति डाही बनेका थिए, त्यसैले तिनीहरूले यसुलाई पिलातोस कहाँ सुम्पेका थिए। त्यसकारण पिलातोस विश्वस्त थिए कि भिडले यसुलाई नै रोज्नेछन् भनेर। तर पिलातोसको सोच जस्तो भएन, पिलातोसले सोचे जस्तो यहाँनेरि भएन। पद एघारलाई हेर्नुहोस् न, तर बरु बाराब्बालाई तिनीहरूको निम्ति उनले छोडिदेऊन् भनी भनेर मुख्य पुजारीहरूले भिडलाई सुर्याए। पुजारीहरूले महासभाले भिडलाई आफ्नो हतियार बनायो, तर पिलातोसले भिडबाट यो प्रत्युत्तरको आशा पनि गरेका थिएनन्। भिडले यसुलाई छाडेर बाराब्बालाई रोज्छन् भन्ने पिलातोसको आशा थिएन, पिलातोसले यो सोचेकै थिएन, तर ठ्याक्कै त्यस्तै भयो। त्यसैले पद बाह्रमा उनी एकदम आतुरीको साथ सोध्छन्। पिलातोसले फेरि तिनीहरूलाई सोधे, त्यसो भए जसलाई तिमीहरू यहुदीको राजा भन्छ उसलाई चाहिँ म के गरौँ त? पिलातोसले फेरि भिडलाई यहाँनिर प्रश्न सोधिरहेको हामी देख्दछौँ एकदमै आतुरीका साथ। भिडको जवाफ तेह्र पद, तिनीहरू फेरि चिच्याए, त्यसलाई क्रुसमा टाङ्नुहोस्। पिलातोसको सावधानीपूर्वक प्रश्न फेरि पद चौधमा हामी पाउँछौँ। पिलातोस तिनीहरूलाई भने, किन उसले के अपराध गरेको छ? पिलातोसले आज पनि यसलाई झुगाउन खोजिरहेको छ। पिलातोस ठुलो धर्म सङ्घर्षमा परे र भिडले झन् साह्रो चिच्याएर तिनीहरूले भने, त्यसलाई क्रुसमा टाङ्नुहोस्। पिलातोस ठुलो धर्म सङ्कष्टमा परेका छन्। यहाँ भिडले दिएको दबाबलाई अवहेलना गरे, आफ्नो जागिर जाने डर छ पिलातोसमा, पिलातोसँग, किनकि महासभाले त्यस्तै एउटा धम्की पनि दिएको हामी पाउँछौँ अरू खण्डहरूमा हेऱ्यो भने। तर भिडको माग पूरा गरे, निर्दोष मानिसको रगतको दोष आफूमाथि आइ पनि डर पनि छ उसलाई, ऊ एकदमै ठुलो धर्म सङ्कष्टमा परेका छन्। तर पनि अन्तत पिलातोसले आफ्नो हात धोएका छन् मती 27:24 अनुसार र निर्णय लिएका छन्। पद 15, तब पिलातोसले भिडलाई सन्तुष्ट पार्ने इच्छाले तिनीहरूका निम्ति बाराब्बालाई छोडिदिए र येशूलाई कोर्रा लाएर क्रुसमा टाङ्न सुम्पिदिए। अघिसम्म पिलातोस येशूको निर्दोषताको पक्षमा लडिरहेको थियो, अब भने उसलाई आफ्नै निर्दोषताको सरोकार छ। मतीको पुस्तक अनुसार 24:27 पिलातोसले आफ्नो हात धोएर घोषणा गरेका छन् कि यो मानिसको रगतको दोष ममाथि नलागोस्। तर भिडले कराएर भनेको छन्, त्यो मानिसको रगतको दोष हामी माथि खन्नुहोस्, हामी माथि परोस्। र येशूलाई अन्तत पिलातोसले क्रुसमा टाँगिनको निम्ति भिडको माग अनुसार, एउटा जनमासको माग अनुसार सुम्पिदिए। रोमी जो अन्य जाति थिए, यसुले गर्नुभएको भविष्यवाणी यहाँ पुरा हुँदैछ। यसुले भन्नुभएको थियो कि मानिसहरूले मानिसको पुत्रलाई समात्नेछन् र अन्य जातिहरूको हातमा सुम्पिनेछन्। पिलातोस एकजना अन्य जाति एउटा शासक थिए, रोमी शासक थिए, गलाती प्रान्तको एउटा राज्यपाल थिए र उसले अब सिपाहीहरूलाई यसुको क्रुसको लागि क्रुसमा टाङ्नको निम्ति सुम्पिदिएका छन्। यसु निर्दोष हुनुहुन्थ्यो, उहाँ पाप रहित हुनुहुन्थ्यो, उहाँको विरुद्धमा कसैले केही दोष भेटाउन सकेको छैन। वास्तवमा जब पिलातोसले यसुले के अपराध गरेका छन् भने सोधे, कसैले पनि यसुले यो अपराध गरेका छन् भने देखाउन सकेन। खालि क्रुसमा टाङ्नुहोस्, त्यसलाई क्रुसमा टाङ्नुहोस् भनेर चिच्याएको मात्र हामी देख्छौँ। यसको मतलब यी मानिसहरू येशूको मृत्यु चाहन्छन् तर कारण भने यी मानिसहरूसँग एउटा पनि छैन, क्रुसमा मर्ने योग्यको येशू हुनुहुन्थेन। यी मानिसहरूले येशूलाई किन यति धेरै घृणा गरे? यहुदी, रोमी र साधारण मानिसहरू सबै मिलेर येशूलाई मार्न येशूलाई मार्नको लागि लागि परेका छन्। मानौ कि सारा संसार मिलेर येशूलाई क्रुसमा टाँग्दैछन्। अनि हामी नि क्या यो मानिसहरूभन्दा केही फरक छौँ? क्या यस ठाउँ भएको भए यो मानिसहरूभन्दा हामी फरक गर्ने थियौँ? मलाई त्यस्तो लाग्दैन। प्रिय मित्रहरू, आजको मूल पाठले हामीलाई हाम्रो बारेमा धेरै कुरा बताउँछ। यो भिड, यो अनियन्त्रित भिडले हाम्रो प्रतिनिधित्व गर्दछ, हाम्रो बारेमा, हाम्रो वास्तविकताको बारेमा यिनीहरूले झल्काउँदछ। तिनीहरूको छनौटले हामी पापमा मरेको बेलाको हाम्रो अवस्थालाई दर्शाउँदछ। पापको कारणले गर्दा हामी पनि ख्रिस्टलाई रोज्न नसक्ने अवस्थामा थियौँ। यी भिडहरू जस्तै हाम्रो अगाडि राखिदिएको जीवन र मृत्युको छनौटमा हामी स्वाभाविकले नै स्वभावैले नै हामीले मृत्यु रोज्थ्यौँ जीवनलाई छाडेर। पापले हाम्रो जीवनको हरेक पक्षहरू भ्रष्ट बनाइदिएको छ। हाम्रो समाज, हाम्रो हृदय, हाम्रो इच्छा छनौट र हाम्रो जीवनको हरेक पक्ष, विवेक, सबैमा पापको प्रदूषण फैलिएको छ। त्यही भएर जीवनमा हामी धेरै छनौटहरू गर्छौँ। कहाँ बस्ने, के खाने, के लगाउने, कसलाई बिहे गर्ने, मोबाइलमा कुन एप्स डाउनलोड गर्ने, हामी धेरै छनौटहरू गर्छौँ। तर पापले प्रभाव पारेको यो इच्छाले गर्दाखेरि हामीले कहिले पनि ख्रिस्टलाई छनौट गर्न सक्दैनौँ, कहिले पनि ख्रिस्टलाई हामी रोज्न सक्दैनौँ, कहिले पनि हामी ख्रिस्टलाई छान्न सक्दैनौँ। यी मानिसहरू जस्तै हामी ख्रिस्टको ठाउँमा बाराबल्ला रोज्छौँ। पापमा मरेको मानिसको वास्तविकता यही हो। प्रेमित्रहरू, हामी एकदमै असक्षम र असहाय अवस्थामा थियौँ। दुःखलाग्दो कुरा त हामीलाई हाम्रो वास्तविक अवस्थाबारे केही थाहै थिएन। हामी अन्धो थियौँ, यी भिडहरू जस्तै हामी बौलाह थियौँ, हामी पापमा मरेका थियौँ, हामी स्वभावले पापी अपराधी थियौँ। हाम्रो अवस्था यो भारबाको जस्तो थियो। यो भारबा, यो कैदमा थुनेको भारबा, आफ्नो मृत्युदण्ड कुरिरहेको भारबा जस्तो थियो हाम्रो अवस्था। भारबा कैदमा थियो, उबन्धनमा थियो, आफ्नो मृत्युदण्ड कुरिरहेको थियो, ऊ आफैलाई बचाउन नसक्ने अवस्थामा पुगिसकेको थियो। बाराबालाई बाहिरी मद्दतको खाँचो थियो, तर ऊ मद्दतको लागि पुकारा गर्ने अवस्थामा पनि थिएनन्। कोही बाहिरबाट कसैले बाराबाको छुटकाराको निम्ति पहल गर्नुपर्थ्यो, अनि मात्र बाराबा बाँच्न सम्भव हुन्थ्यो। र त्यो काम ख्रिस्टले गर्नुभयो। ख्रिस्टले बाराबाको ठाउँ लिनुभयो, ख्रिस्टले बाराबाको स्थान लिनुभयो। बाराबालाई भिडले बचाएको होइन, भिडको आन्दोलनले बचाएको होइन, तर ख्रिस्टले, जसले बाराबाको स्थान लिनुभयो। किनकि बाराबाको स्थान भिडले लिएन, ख्रिस्टले लिनुभयो। र बाराबाले पाएको स्वतन्त्रता त्यो भिडको स्वतन्त्रता थिएन, त्यो ख्रिस्टको स्वतन्त्रता थियो। ख्रिस्ट बाहिर हुनुहुन्थ्यो, उहाँ भित्र पस्नुभयो, बाराबा भित्र थियो, मतलब बाहिर निकाल्नुभयो। ख्रिस्टले बाराबालाई स्वतन्त्र बनाउनु भयो। ख्रिस्टले हामी दोषी पापीहरूको खातिर ठ्याक्कै त्यस्तै गर्नुभयो। त्यो सत्यता झल्काउनको निम्ति यो मूलपाठ हाम्रो सामु छ। खालि येशूको जीवन कालमा के घटना घट्यो भन्ने बारेमा जानकारी दिनको लागि मात्र होइन, तर हाम्रो बारेमा भन्नलाई, हाम्रो अवस्थाको बारेमा देखाउनको लागि यहाँनिर यो खण्ड हाम्रो अगाडि छ। कि हामी पापी छँदै, कि हामी कमजोर छँदै, आफैले आफैलाई बचाउन सक्ने अवस्था, बचाउन नसक्ने अवस्थामा हुँदै, परमेश्वरको क्रोध हामी माथि हुँदै, मरेको बेलामा, हराएको बेलामा, नर्कतर्फ गइरहेको बेलामा, अज्ञानताको समयमा परमेश्वरका निर्दोष पुत्र येशू ख्रीष्ट यस संसारमा मानिस बनी आउनुभयो र हाम्रो सत्तामा आज्ञाकारिताको जीवन जिउनुभयो, र हाम्रो सट्टामा क्रुसमा मर्नुभयो, र हाम्रो धार्मिकताको निम्ति तेस्रो दिनमा जीवित भई उठ्नुभयो। प्रिय मित्र, यो दन्ते कथा होइन,
यो मिथ्या होइन, यो कुनै उपन्यास होइन, कुनै मानिसले हामीलाई मूर्ख बनाउनको निम्ति लेखेको कुनै यो काल्पनिक कुरा होइन, यही वास्तविकता हो। कि आजभन्दा 2000 वर्ष पहिले क्रुसमा एकदमै ठुलो विनिमय भएको थियो, ठुलो त्यहाँनिर उल्लेखनीय आदान प्रदान भएको थियो, अ ग्रेट एक्सचेन्ज टुक प्लेस एट द क्रस 2000 इयर्स अगो। कि ख्रिस्टले हाम्रो पाप आफूमाथि लिनुभयो, ख्रिस्टले हाम्रो पाप आफूमाथि लिनुभयो, जसरी उहाँले बाराबाको दण्ड आफूमाथि लिनुभयो र उहाँको धार्मिकता हामीमा पहिराउनु भयो र ख्रिस्टले हामीलाई परमेश्वरको सामु धर्मी ठहराउनु भयो। त्यही भएर हामी स्वतन्त्र भएर हिँड्छौँ, त्यही भएर हामी स्वतन्त्रताको गीत गाउँछौँ, त्यही भएर हामी रमाउँछौँ, त्यही भएर हामी उद्धार पाएको मानिस चाहिँ हामी बलियो हुन्छौँ। किन किन किनकि ख्रिस्टले हामीलाई स्वतन्त्र गराउनु भयो, ख्रिस्टले हामीलाई स्वतन्त्र गराउनु भयो। म फेरि पनि तपाईँलाई सम्झाउँछु, यो कुरा तपाईँको दिमागबाट होस्, कहिले पनि यो कुराहरू तपाईँले आफ्नो दिमागबाट ननिकाल्नुहोस्। यो यो आधारभूत कुरा मात्र होइन, योभन्दा अरू मुख्य सिद्धान्त बाइबलमा कुनै छैन। सुसमाचारको सिद्धान्त भन्दा अरू बृहत, अरू त्योभन्दा मूल्यवान, अरू चासो दिनुपर्ने खालको एउटा सिद्धान्त बाइबलमा कुनै पनि छैन। बाइबलमा धेरै सिद्धान्तहरू छ, तर यो सुसमाचारको सिद्धान्त हाम्रो निम्ति सबभन्दा मुख्य सिद्धान्त हुनुपर्दछ। कि ख्रिस्टले हाम्रो पाप आफूमाथि लिनुभयो, ख्रिस्टले तपाईँको पाप आफूमाथि लिनुभयो, तपाईँमाथिको दोष आफूमाथि लिनुभयो, तपाईँमाथिको दण्ड आफूमाथि लिनुभयो, परमेश्वर क्रोध जुन तपाईँमाथि थियो त्यो आफूमाथि लिनुभयो र येशू ख्रिस्टले तपाईँलाई धर्मी ठहराउनु भयो, तपाईँको ठाउँमा मरेर, तपाईँको स्थानमा मरेर। ख्रिस्टले आफ्नो स्वतन्त्रता त्यागेर र पापै नचिन्नु हुने पाप बनेर क्रुसमा मरेर उहाँले हामीलाई स्वतन्त्र गराउनु भयो, हामीलाई धर्मी ठहराउनु भयो। यसलाई हामी प्रतिस्थापनको सिद्धान्त भन्छौँ, प्रतिस्थापनको सिद्धान्त, र यसलाई नै हामी सुसमाचार भन्दछौँ। यही नै हाम्रो विश्वासको आधार, यही नै हाम्रो इसाई सन्देशको, यस इसाई मतको सन्देश, यही नै हाम्रो सारा आराधनाको इन्धन कि सुसमाचार। आजको हाम्रो भेलाको यस केन्द्रबिन्दुमा पनि यही सुसमाचार छ, यही सुसमाचारको वरिपरि हामी यही सुसमाचारले भेला गराइएका छौँ। हामी यही सुसमाचार गाउन, यही सुसमाचार पढ्न, यही सुसमाचार प्रार्थना गर्न, यही सुसमाचार प्रचार गर्न र यही सुसमाचार हेर्न भेला भएका छौँ। हामीसँग सुसमाचार बाहेक अर्को एजेन्डा छैन, हामीसँग सुसमाचार बाहेक अर्को गहन विषय छैन, हामीसँग छ त केवल ख्रिस्टको सुसमाचार। पापै नचिन्नु हुनेलाई परमेश्वरले हाम्रो खातिर पाप बनाउनु भयो, धर्मी येशु पापी मानिसहरूको खातिर क्रुसमा मर्नुभयो। एउटा इसाई जीवनको सुरु र अन्त्य नै यही सुसमाचार हो। के तपाईँहरू सुसमाचारको ज्ञानमा बढ्दै हुनुहुन्छ? के तपाईँ सुसमाचारको ज्ञानमा हरेक दिन बढ्दै हुनुहुन्छ? जसै तपाईँ बाइबलको खण्डहरू पढ्नुहुन्छ, नयाँ नयाँ दृष्टिकोण, नयाँ नयाँ कोणबाट, नयाँ नयाँ तरिकाले तपाईँले के सुसमाचारलाई नि देख्नुहुँदैछ कि ख्रिस्टले हाम्रो निम्ति के गर्नुभयो आजभन्दा 2000 वर्ष अगाडि भन्ने कुरा तपाईँको सामु आजै चाखलाग्दो कुरो, आजै चाहना गर्नुपर्ने, अझै खोज्नुपर्ने, अझै अध्ययन गर्नुपर्ने विषय बन्दैछ हरेक दिन। के चाहिँ पुरानो भइसक्यो त नयाँ विश्वासको निम्ति? अरूलाई सुनाउने कुरा हाम्रो लागि होइन यो त, अब त हामी मुख्य गहन कुराहरूमा अरू अरू परिपक्वताको विषयहरूमा लाग्ने हो। प्रेमित्र, सुसमाचारभन्दा गहन विषय अरू केही पनि छैन, सुसमाचार नै हाम्रो खोज हुनुपर्छ, सुसमाचार हाम्रो मोज हुनुपर्छ, यही नै हाम्रो सोच हुनुपर्छ, सब थोक सुसमाचारै हुनुपर्दछ। के तपाईँ सुसमाचारमा परिश्रम गर्नुहुँदैछ हरेक दिन? सुसमाचार जान्नलाई, सुसमाचारमा वृद्धि हुनलाई तपाईँ हरेक दिन परिश्रम गर्नुहुँदैछ? एउटा प्रभुको जनले यसरी भनेका छन्, खानीमा काम गर्ने मानिसले जस्तै हामीले हाम्रो क्षमतालाई तन्काउनुपर्छ, क्षणिक आनन्दहरूबाट आफूलाई टाढा राख्नुपर्छ, र अनगिन्ती घटनाहरू घन्टाहरू अनगिन्ती घन्टाहरू अध्ययन र प्रार्थनामा बिताउन इच्छुक हुनुपर्छ ताकि हामी सुसमाचारको ज्ञानको इनाम प्राप्त गर्न सकौँ। नत्र भने हामी सधैँ हाम्रो लापरवाहीको कारणले गर्दा हृदय सुस्त भएको मानिस हुनेछौँ। प्रिय मित्रहरू, तपाईँको जीवनको केन्द्रमा के छ? कि तपाईँको जीवनको केन्द्रमा सुसमाचार छ? कि यो सुसमाचार तपाईँलाई हरेक दिन उठ्नलाई प्रेरणा दिन्छ? आफ्नो ओछ्यानबाट उठेर बाइबल खोलेर पढेर आफ्नो दिन सुरु गर्नको निम्ति, प्रार्थनाका साथ सुरु गर्नको निम्ति के यो सुसमाचार तपाईँलाई प्रेरणा दिन्छ? प्रिय मित्र, के तपाईँको कुराकानीको विषय नै सुसमाचार हो? जो मानिसहरूसँग भेटघाट गर्नुहुन्छ, के तपाईँ अरूहरूसँग यी महिमित सुसमाचारको बारेमा कुरा गर्नुहुन्छ? के तपाईँको अध्ययनको केन्द्रमा सुसमाचार छ? के तपाईँको भविष्यको योजनामा सुसमाचार छ? के तपाईँको काममा सुसमाचार छ? विवाहितहरू, के तपाईँको विवाहको केन्द्रमा सुसमाचार छ? के सुसमाचारले तपाईँलाई उद्धार चित्तले दशंसा र भेटीहरू दिने बनाउँदैछ? कि परमेश्वरले थपेर दिनुहुन्छ भनेर तपाईँ लगानी गर्नुहुँदैछ? के तपाईँ सुसमाचारको योग्यको जीवन जिउनु हुँदैछ? के तपाईँको आराधना सुसमाचारले उस्काएको छ, सुसमाचारले पैदा गरेको छ? के तपाईँ जोसका साथ गाउनुहुन्छ भजनहरू? उद्धार पाएको मानिसहरू चुप लगाएर बस्न सक्दैनन्। हामी किन गाउँछौँ? तपाईँलाई थाहा छ हामी किन गाउँछौँ भजन? भजन किन गाउँछौँ हामी? हाम्रो जीवनमा सबै ठिकठाक भएको कारणले होइन। हामी कतिजना रोगी छौँ, कतिजना भविष्यको अनिश्चितताले दुखित छौँ अझै पनि, कतिजना बेरोजगारी छौँ हामी, पैसाको अभावमा हामी कतिजना जिइरहेका छौँ, पारिवारिक वातावरण सोचे जस्तो छैन। तर पनि हामी यस कारण गाउँछौँ कि ख्रिस्टले हाम्रो सबै पापको ऋण तिरिसक्नु भएको छ। हामी यस कारण गाउँछौँ कि ख्रिस्टले हाम्रो उद्धार कमाइसक्नु भएको छ। हामी यस कारण गाउँछौँ कि ख्रिस्टले हामीलाई हाम्रो पापबाट बचाउनु भएको छ। हामी यस कारण गाउँछौँ, स्वास्थ्य र समृद्धिको कारण होइन तर सुसमाचारको कारण, सुसमाचारको कारण। परमेश्वरले तपाईँले मलाई हिजो सडकबाट आज महलमा ल्याउनु भयो भन्ने त्यसको आधारमा होइन, त्यो अनुभवको आधारमा होइन। हाम्रो जीवनमा लागेको रोग निको भयो भन्ने आधारमा होइन, हिजो हामी गरिब थियौँ आज धनी भयौँ त्यसको आधारमा होइन। हामी यस कारण गाउँछौँ कि ख्रिस्टले हामी पापी सधैँ हाम्रो निम्ति क्रुसमा मरेर, हामी दोषी पापीको स्थान लिएर हामीलाई उहाँले बचाउनु भयो, त्यसकारण हामी गाउँछौँ। तपाईँ किन गाउनुहुन्छ? तपाईँ किन ख्रिस्टको पछि हुनुहुन्छ? के सुसमाचार बुझेर हो कि तपाईँले आफ्नो पाप देखेर हो? तपाईँ यसको पछि किन हुनुहुन्छ? तपाईँ यस बिहानी चर्चमा किन हुनुहुन्छ? कि तपाईँले सुसमाचारले यो चर्चमा भेलाउनलाई बाध्य गरेको छ? कि तपाईँ मानिसहरूको खातिर यस ठाउँमा हुनुहुन्छ? मित्रहरू, यदि यस बिहानी तपाईँले यसलाई चिन्नु भएको छैन भने, आफ्नो सारा जीवन ख्रिस्टमा सुम्पिनु भएको छैन भने, तपाईँलाई पनि यो बाराब्बालाई जस्तै बाहिरी मद्दतको आवश्यकता छ। तपाईँलाई पनि यसु चाहिन्छ, यसु चाहिन्छ। आफ्नो पाप स्वीकार गर्नुहोस् र ख्रिस्टको बचाउने काममाथि विश्वास गर्नुहोस्। आफ्नो सम्पूर्ण जीवन ख्रिस्टमा सुम्पिनुहोस्। केवल ख्रिस्टले मात्र, केवल ख्रिस्टको रगतले मात्र, केवल ख्रिस्टको क्रुसको प्रतिस्थापनको मृत्युले मात्र तपाईँलाई तपाईँको पापबाट बचाउन सक्छ। जसरी बाराबाको जीवनमा यसु बाहेक अरू कोही थिएन, त्यस तपाईँको लागि पनि यसु बाहेक अरू कोही छैन। तपाईँको लागि यसु बाहेक मर्नलाई कोही तयार छैन, केवल यसुले तपाईँलाई बचाउन सक्नुहुन्छ। हामी सबैको अगाडि एउटा प्रश्न छ, जुन प्रश्न पद बाह्रमा पिलातसले जानी नजानी भए पनि सोधेका छन्, र यसको जवाब हामी सबैले दिनै पर्छ।
र यस प्रश्नको जवाफले हामी सबैको भविष्य निर्धारण गर्नेछ। पिता फसल फेरि तिनीहरूलाई सोधे, त्यसो भए जसलाई तिमीहरू यहुदीहरूको राजा भन्छौ उसलाई चाहिँ म के गरौँ? यहुदीहरूको राजा यसु ख्रिस्टलाई लिएर तपाईँ के गर्नुहुन्छ? यस बिहानी तपाईँ कसलाई रोज्नुहुन्छ, बाराब्बा कि येसुलाई? तपाईँ कसलाई रोज्नुहुन्छ, तपाईँको पाप कि तपाईँको मुक्तिदाता येसु ख्रिस्टलाई? आउनुहोस् हामी प्रार्थना गरौँ।